नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। केन्द्रको कर विरुद्ध उद्योगी मजदुर सडकमा, परदेशमा पनि राजस्वको दरमा व्यापक हेरफेर। बैङ्कको दुई तिहाई कर्जा घर जग्गा धितोमा मात्रै 31 खर्ब 58 अर्ब कर्जा प्रवाह। वाणिज्य बैङ्कहरूबीच मर्जरको लहर, सरकारी वाणिज्य बैङ्कहरू पनि मर्जर हुँदै। ब्लेडमा अन्त शुल्क वृद्धि, स्टिलको मूल्य 13% बढ्यो। र चुरे संरक्षणको गुरु योजना, अनुमानित लागतभन्दा 8 गुणा कम बजेट। बजेट मार्फत सरकारले फलामे डन्डी र वायरको कच्चा पदार्थको आयातमा विभेदकारी नीति लागू गरेको र यसबाट धेरैजसो उद्योग धराशायी हुने भन्दै बिहिबार रूपन्देहीका उद्योगी र मजदुर सडकमा उत्रिएका छन्। सीमित उद्योगीलाई पोस्ने गरी अन्तशुल्क तथा भन्सार महसुल दरमा फरक व्यवस्था कायम गरिएको उनीहरूको आरोप रहेको छ। यस खालको असमान तथा विभेदकारी प्रावधान हटाउनु पर्ने उनीहरूको माग रहेको छ। सरकारले पछिल्लो पटक स्पन्ज आइरन र फलामे बिलेट्सको आयातमा कायम गरेको भन्सार दर र अन्तशुल्क महसुलको विरोधमा उनीहरू भैरवा विरोध प्रदर्शन गरेका हुन्। भैरवाको बुद्ध चोकमा जम्मा भएर उद्योगी, कर्मचारी, मजदुर र उद्योग वाणिज्य महासङ्घ परदेश र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पदाधिकारी समेतको जुलुसले विभिन्न नारा लगाउँदै बर्मेली टोल हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत सङ्घीय अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। यस व्यवस्थाले नेपालमा सञ्चालित 30 वटा स्टिल उद्योगमध्ये स्पन्ज आइरनको आयात तथा पत्रु गालेर डन्डी बनाउने 8 वटा उद्योगलाई मात्र एक पक्षीय रूपमा अत्यधिक लाभ गरेको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्पन्ज आइरनको आयातमा भन्सार महसुल 3% कायम गरिनुपर्ने, अन्तशुल्कको कच्चा पदार्थ आयातमै भन्सार बिन्दुमा नलगाई तयारी वस्तुमा लगाइनुपर्ने, वायर उद्योगको कच्चा पदार्थ एमएस वायर वृद्धि गरी 10% पुर्याएको भन्सार महसुल घटाई साबिकै 5% कायम गरिनुपर्ने माग व्यवसायीको रहेको छ। आर्थिक विधेयक 2079 मार्फत स्पन्ज आइरनको आयातमा भन्सार दर न्यूनतम, अन्तशुल्क छुट, फलामे बिलेट्स तथा वायर्सको कच्चा पदार्थ एमएस वायरको आयातमा साबिकको भन्दा वृद्धि गरिएपछि फलामे बिलेट्सको आधारित स्टिल वायर उद्योगलाई सङ्कटमा पार्न थालिएको पञ्चकन्या स्टिल प्रणालीका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताउनु भएको छ। यता प्रदेश एकको सरकारले आन्तरिक स्रोत बढाउनकै लागि किसान एवं नागरिकलाई झनै पीडित बनाउने गरी करका दर र दायरा बढाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार प्रदेश सभामा पेश गरेको प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा 2079 मार्फत अविवेकशील ढङ्गले करका दायराहरू विस्तार गरेको देखिएको छ। यता बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2079-80 को बजेट वक्तव्यमा राजस्व नीति कार्यक्रम तथा छुट र सहुलियतको व्यवस्था परिवर्तन गरेको छ। प्रदेशले सिमेन्ट उद्योगहरूमा लाग्दै आएको प्राकृतिक स्रोत उपयोग शुल्क खारेज गरेको छ। प्रदेशले प्रतिबोरा सिमेन्ट 0.25% कर लगाउँदै आएको थियो। सिमेन्ट उद्योगमाथि लाग्दै आएको प्रति किलो प्राकृतिक स्रोत उपयोग शुल्क सङ्घीय मूल्य अभिवृद्धिमा दोहोरो परेकोले खारेज गरिएको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकटेलले बताउनु भएको छ। ढुङ्गा गिटी बालुवाको 72 तथा 72 बापतको बिक्रीबाट प्राप्त राजस्वका लागि छुट्टै ऐन बनाउने पनि उल्लेख गरिएको छ। सिमेन्ट प्राकृतिक कर हटाएको प्रति उद्योगीले खुसी व्यक्त गरेका छन्। काठमाडौँ उपत्यकाभित्र सञ्चालित उत्पादनमूलक उद्योगले आफ्नो कारखाना बागमती अरू जिल्लामा स्थानान्तरण गर्दा यस्तो उद्योगको नाममा खरिद गरिएको जग्गाको रजिस्ट्रेसन छुट दिने व्यवस्था गरेको छ। त्यसबाट उपत्यकाको वातावरण प्रदूषण घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सवारी साधन नवीकरण नगरेका व्यक्तिले आगामी फागुन मसान्तसम्म दाखिला गरे जरिवाना छुट पनि नलाग्ने व्यवस्था गरिएको छ। केन्द्रको कर विरुद्ध उद्योगी मजदुर सडकमा, परदेशमा पनि राजस्वका दरमा व्यापक हेरफेर, कान्तिपुर दैनिकमा समाचार रहेको छ। बैंक तथा वित्तीय संस्थाबाट सबैभन्दा बढी प्रवाह हुने घर जग्गा धितोको कर्जा अहिले प्रभावित भएको छ। राष्ट्र बैंकबाट मान्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थाले पछिल्लो एक सातामा घर जग्गा धितोमा कर्जा प्रवाह गर्न सकेका छैनन्। सरकारले ल्याएको नयाँ भू उपयोग नियमावलीले वर्गीकरण नगरिएको जग्गा कित्तकार तथा रोक्का नगरिने व्यवस्था गरेपछि त्यसको प्रभाव बैंकिङ कर्जासम्म पुगेको, अधिकांश स्थानीय तहमा जग्गा वर्गीकरण नभएको र वर्गीकरण नभएकै कारण जग्गा कित्तकाट रोक्का नहुने भएपछि जग्गा धितोमा कर्जा प्रवाह गर्न नसकिएको नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकारी सुनिल केसीले बताउनुभयो। बैंक तथा वित्तीय क्षेत्र को करिब 70% कर्जा घर जग्गा धितोमा रहेका कारण नयाँ नीति अन्यल सिर्जना गरेको उहाँको भनाइरहेको छ। सरकारले चार किल्ला खुलाई जग्गाको वर्गीकरण नगरेसम्म कित्ता काट तथा जग्गा रोक्का राख्न नमिल्ने व्यवस्था गरेको छ। धितो बन्धक राख्न नपाइने भएको छ। उहाँले भन्नुभयो, यही कारण पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाबाट जग्गा धितोमा कर्जा प्रवाह हुन सकेको छैन। यस विषयमा सम्बन्धित सरकारी निकायसँग छलफल गर्ने तयारी भइरहेको बताइएको छ। बैंकहरूको दुई तिहाई कर्जा घर जग्गा धितोमा नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। बजारको प्रतिस्पर्धा र केन्द्रीय बैंकको नीतिका कारण वाणिज्य बैङ्कहरूबीच मर्जरको लहर सुरु भएको छ। नेपाल इन्भेस्टमेन्ट र मेगा बैङ्कबीच मर्जरका लागि सम्झौता भएको एक साता नबित्दै बिहिबार ग्लोबल आइएमई र बैङ्क अफ काठमाडौँबीच पनि मर्जरका लागि प्रारम्भिक समझदारी भएको छ। नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्क प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। औपचारिक रूपमा सम्झौता र समझदारी गरेका आधा दर्जन वाणिज्य बैङ्क मर्जर प्रक्रियामा सहभागी भए पनि सरकारी लगानी का कृषि विकास राष्ट्रिय वाणिज्य नेपाल बैंक बाहेक सबै वाणिज्य बैंकले मर्जरका लागि एक आपसमा अनौपचारिक छलफल तीव्र पारेका छन्। जेठ दोस्रो साता बैंकका अध्यक्ष तथा सञ्चालकसँग भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जर नीति परिवर्तन गर्न लागेको सङ्केत गर्दै यसका लागि दिइँदै आएका छुट तथा अन्य सुविधा आगामी आर्थिक वर्षदेखि नपाइने जानकारी दिनुभएको थियो। गभर्नरले उक्त जानकारी दिएको दुई साता नबित्दै चारवटा बैंकले मर्जरका लागि सम्झौतामा समझदारी गरिसकेका छन्। बजारको अवस्था र गभर्नरको निर्देशनपछि सबै बैङ्कहरू मर्जरमा जान दबाव परेको छ। मेगा बैङ्कका अध्यक्ष तथा बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले भन्नुभयो, सम्मानजनक मर्जर होस् र लगानीको उचित प्रतिफल प्राप्त होस् भन्ने मात्र छ। यसै गरी गत मङ्गलबार राष्ट्र बैङ्कको डेपुटी गभर्नर लगायत उच्च अधिकारीले वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकारी सिइओहरूसँग छलफलमा पनि असारभित्र सम्झौता गर्ने बैङ्कहरूले मात्र सुविधा पाउने जानकारी दिनुभएको थियो। सरकारले पनि आगामी आर्थिक वर्षको बजेट मार्फत मर्जर हुने बैङ्क तथा वित्तीय संस्थालाई दिने कर छुटको सुविधा कटौती गरिसकेको छ। राष्ट्र बैङ्कले छुट तथा सहुलियत आगामी मौद्रिक नीतिमा निरन्तरता नहुने बताएपछि बैङ्कहरू मर्जरमा जान दबावमा परेका हुन्। चालु आर्थिक वर्षको सुरुदेखि नै तरलता अभावका कारण राष्ट्र बैङ्कले तोकेको सिडी रेसियो सूचक समेत पुरा गर्न नसक्दा बैङ्कहरू दबावमा परेका छन्। वाणिज्य बैङ्कहरूबीच मर्जरको लहर आर्थिक अभियान दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला। हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई यीभन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवर्धन मार्फत व्यापार घाटा कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल चेम्बर एक्सपो 2022 बिहिबार उद्घाटन गर्दै उहाँले नेपालमा उत्पादन हुन सक्ने वस्तु तथा सेवा नेपालभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै जानु समेत सरकारको प्राथमिकता रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, निर्यात प्रवर्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्र सक्रिय सहभागिता र सहकार्य बिना सम्भव हुँदैन। निकासी प्रवर्धन गर्दै व्यापार घाटालाई वञ्चित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको छ। व्यापार मेला तथा प्रदर्शनीले स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्राविधिक तथा सिपबाट प्रविधि तथा सिपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकताका साथ समावेश गरी त्यस्ता वस्तुको प्रचार प्रसार तथा बजार पहुँच विस्तार गर्न जोड दिनुपर्ने उहाँको भनाइ रहेको थियो। नेपाल चेम्बर अफ कमर्सले मुलुकका आर्थिक विकास समृद्धिका लागि सरकारलाई विभिन्न रचनात्मक सुझाव दिँदै आएको उहाँले बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सले सरकार निजी क्षेत्रबीच सहकार्य समन्वय र अभिवृद्धि बलियो गर्दै सेतुको काम गर्दै आएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताउनु भएको छ। प्रदर्शनले कोभिड 19 का कारण शिथिल भएको मुलुकको व्यापार तथा अर्थतन्त्रलाई थप गति र ऊर्जा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त समेत उहाँले गर्नुभएको छ। प्रदर्शनीमा को दौरानमा हुने उद्यमी व्यवसायीहरू बीचको अन्तर्क्रिया आयात निर्यात सम्बन्धी विषयका सूचना आदान प्रदान दुई वा सोभन्दा बढी मुलुकका उद्यमीहरू व्यवसायीहरू बीच व्यापारिक क्रियाकलाप सञ्चालन आवश्यक समन्वयमा सघाउ पुग्ने उहाँले बताउनु भएको छ। केही दिन यता खाने तेलको मूल्य प्रति लिटर 10-30 रुपियाँसम्म सस्तिएको छ। युक्रेन र रुसबीचको युद्धका कारण उच्च दरमा बढेको खाने तेलको भाउ 3 दिन यता घट्न थालेको हो। भारत निर्यात रोकिएपछि खपत बढाउन तेल उद्योगीले मूल्य घटाएको खुद्रा तथा थोक व्यापारीले बताएका छन्। यसै गरी अहिले भारतमा खाने तेलको शून्य भन्सार दर भएका कारण भारतबाट नेपालतर्फ चोरी पैठारी बढेको व्यापारीहरूले बताएका छन्। किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले खाने तेलको बिक्री कम भएर मौद्दात हुन थालेपछि उद्योगीले नै मूल्य घटाएर भए पनि बिक्री गर्न बाध्य भएको बताउनु भएको छ। तेल उद्योगीले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै नेपालमा पनि मूल्य घटेको बताएका छन्। नेपाल घिउ तेल उत्पादक सङ्घका अनुसार नेपालमा हाल तेल घट्नुको कारण अन्तर्राष्ट्रिय बजारमा खाने तेलको कच्चा पदार्थको मूल्य घट्नु रहेको बताइएको छ। थोक व्यापार सङ्घका अनुसार एक महिना अघि सूर्यमुखी खाने तेलको प्रति कार्टुन 3,000-3,300 रुपियाँ थियो, अहिले 2,700 रुपियाँसम्ममा झरेको छ। यसै गरी लामो समयदेखि लगातार बढेको फलामे डन्डीको मूल्य पनि घट्न थालेको छ। अहिले ठुला पूर्वाधार निर्माणको कार्य ठप्प भएका कारण खपत घटेपछि डन्डीको मूल्य घट्न थालेको नेपाल निर्माण व्यवसाय महासङ्घका अनुसार 2 साता अघिसम्म प्रति केजी 140 रुपियाँ रहेको फलामे डन्डी को मूल्य 105-115 रुपियाँसम्ममा झरेको छ। गएको साउन भदौमा 15 रुपियाँ प्रति केजी कारोबार भएको डन्डीको भाउ जेठमा बढेर 140 रुपियाँसम्म पुगेको थियो। सूर्य तराई मधेश संरक्षण तथा व्यवस्थापन सम्बन्धी 20 वर्षे गुरु योजना तोकेका कार्यक्रम र त्यसमा लाग्ने लागतको विपरीत हरेक वर्ष विनियोजन हुने बजेटले गुरु योजना कार्यान्वयनमा चुनौती देखिएको छ। सूर्य गुरु योजनामा तोकेको कार्यक्रम कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने लगानीको अभाव, जनशक्ति अभाव, तल्लो तहसम्म संरचना विकास नहुँदा गुरु योजना कार्यान्वयन चुनौती थपिँदै गएको छछ। गुरु योजनाले वर्षे नै 9 अर्ब भन्दा बढी लागत आवश्यक पर्ने बताइए पनि प्रत्येक वर्ष चुरेमा 2 अर्ब हारिमा मात्रै बजेट विनियोजन हुँदा समस्या थपिएको। चुरे गुरु योजना स्वीकृत भएको पहिलो 5 वर्षको अवधिमा मूल्याङ्कन गर्दा अनुमानित लागतभन्दा झन्डै 8 गुणाले कम बजेट विनियोजन गरेको देखिएको छ। गुरु योजनाको 20 वर्षको अवधिमा 2072 सालमाको मूल्यमा 2,49,70,96,96,000 लगानी आवश्यक पर्ने अनुमान गरिएको थियो। कुल लगानीमध्ये 80,85,62,53,000 पहिलो 5 वर्षमा, 67,35,39,000 दोस्रो 5 वर्षमा, 51,95,63,29,000 तेस्रो 5 वर्ष र 49,87,40,45,000 चौथो 5 वर्षमा लगानी गर्ने अनुमान गुरु योजनामा उल्लेख गरिएको छ। पहिलो 5 वर्षको लगानी अनुमानित लागत पहिलो वर्ष 9,87,00,000, दोस्रो वर्ष 18,24,00,000, तेस्रो वर्ष 29,20,00,000, चौथो वर्ष 18,48,00,000 र पाँचौँ वर्ष 13,05,36,96,000 लगानी आवश्यक पर्ने अनुमान थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जारी गरिएको निर्माण कार्यको दर विश्लेषण नियम, वन तथा भू संरक्षण मन्त्रालयले जारी गरेको वन वनस्पति वन्यजन्तु तथा भू संरक्षणको विकास निर्माण कार्यक्रमका लागि दर विश्लेषण नम्स 2070 राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले आर्थिक वर्ष 2072-73 को लागि गुरु योजना गरेको बजेट र विभिन्न जिल्ला स्थितका लागि विनियोजन गरेको बजेट विभिन्न जिल्ला कार्यालयको अनुभव विज्ञ संघको परामर्शका आधारमा पहिलो 5 वर्षको लागत अनुमान तयार गरी सोही आधारमा दोस्रो तेस्रो चौथो र पाँचौं अवधिको प्रक्षेपण गरिएको थियो। प्रतिनिधि सभामा दर्ता भएको 4 वर्षपछि बीमा विधेयकको अन्तिम रूप लिने संकेत देखिएको छ। विवादका कारण उक्त विधेयक लामो समयदेखि संघीय संसदको अर्थ समितिमा रोकिएको थियो। अर्थ समितिले बिहीबार विवाद समाधान गरेर बीमा विधेयक पारित गरी राष्ट्रिय सभामा पेश गर्ने निर्णय गरेको छ। यससँगै राष्ट्रिय छुट्टै नयाँ बीमा ऐन आउने संकेत देखिएको हो। हाल नेपालमा 2049 सालको बिमा ऐन प्रचलनमा रहेको छ। त्यसले बिमा क्षेत्रको नयाँ आयामलाई सम्बोधन नगरेपछि नयाँ ऐन ल्याउने प्रक्रिया अघि बढाइएको थियो। बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक 2075ले असार 27 गते प्रतिनिधि सभामा दर्ता भएको थियो। संसदमा विचाराधीन अवस्थामा रहेको यो सबैभन्दा पुरानो विधेयक पनि हो। त्यसको 4 वर्षपछि नयाँ बिमा ऐन आउने संकेत देखिएको हो। वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै दाबी पर्ने क्रम बढेको छ। ठुलो रकम ठगिएको दाबी साथ वैदेशिक रोजगार विभागमा उजुरी पर्ने क्रम बढ्दा पीडितको दाबी गर्ने साँच्चीकै ठगिएका हुन् वा अरू घटनालाई वैदेशिक रोजगारीमा जोडिएको हो दुविधा उत्पन्न भएको छ। विभागका महानिर्देशक शेषनारायण पौडेलले सामान्य लेनदेनको विवाद र रिसिभीलाई समेत वैदेशिक रोजगारी ठगी दाबी गर्ने क्रम बढेको बताउनुहुन्छ। वैदेशिक रोजगार ऐन 2064 वैदेशिक रोजगारीको नाममा ठगेको पुष्टि भए पीडितले बिगोमा 50% थपेर क्षतिपूर्ति पाउने प्रावधान रहेको छ। लेनदेन वा अन्य कारोबारलाई वैदेशिक रोजगारीमा दाबी गर्न पाए बढी क्षतिपूर्ति पाइने लोभले विभागमा उजुरी गर्ने क्रम बढेको सम्बद्ध अधिकारीहरूले बताएका छन्। वार्षिक 100 कामदारलाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने 205 मेन पावर कम्पनी खारेज गर्ने तयारी गरिएको छ। वैदेशिक रोजगारी ऐन 2064 दफा 13 र वैदेशिक रोजगारी नियमावली 2064 नियम 8 भएको व्यवस्था अनुसार सरकारले मेन पावर कम्पनी खारेज गर्ने तयारी गरेको। गृह मन्त्रालय स्रोतका अनुसार आगामी मन्त्री परिषदले बैठकमा खारेजीको प्रस्ताव गरिनेछ। ऐनअनुसार मेन पावर कम्पनीले प्रत्येक आर्थिक वर्षमा कम्तीमा 100 कामदारलाई वैदेशिक रोजगारीमा पठाउनु पर्ने हुन्छ। काठमाडौँ महानगरपालिकाले लगाउँदै आएको एकीकृत सम्पत्ति करमा 90% र व्यवसाय करमा 7% छुट दिन होटल सङ्घ नेपाल हानले माग गरेको छ। महानगरका मेयर बालेन्द्र शाहले आर्थिक वर्ष 2079-80 बजेट तथा कार्यक्रम तर्जुमाका लागि आयोजना गरेको अन्तर्क्रियामा हानले कोभिडबाट थालिएको पर्यटन तथा होटल उद्योगलाई कर छुट दिएर बचाउन सुझाव दिएको हो। राष्ट्रिय सहकारी बैङ्कका एउटै सदस्यले करिब 57 लाख रुपियाँसम्म संरचित पुँजी फिर्ता कोष बापत रकम प्राप्त गरेका छन्। बैङ्कले संरचित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँड गर्दै एक सदस्यले करिब 57 लाख रुपियाँसम्म प्राप्त गरेका हुन्। सहकारी ऐन 2074 तथा नियमावली 2075 प्रावधान अनुसार बैङ्कले सदस्य सङ्घ संस्थाले जम्मा गरेको बचत रकमका लागि 40% र कर्जा तिरेको ब्याजका लागि 60% भारका आधारमा कुल 17,71,74,219 ₹57 संरचित कोष फिर्ता कोषको रकम बाँडफाँड गरेको जनाएको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर अमेरिकी डलर एकको खरिद र 124.62 रुपियाँ बिक्री दर 125.22 रुपियाँ युरो एकको खरिद र 129.53 रुपियाँ बिक्री दर 130.15 रुपियाँ पाउन्ड स्टर्लिङ एकको खरिद र 151.33 रुपियाँ बिक्री दर 152.05 रुपियाँ स्विस फ्रेङ्क एकको खरिद र 127.05 रुपियाँ बिक्री दर 127.66 रुपियाँ डेनिस क्रोनर एकको खरिद दर 17.41 रुपियाँ बिक्री दर 17.50 रुपियाँ कुवेती दिनार एकको खरिदर 405.60 रुपियाँ बिक्री दर 407.55 रुपियाँ र बहराइन दिनार एकको खरिदर 330.56 रुपियाँ बिक्री दर 332.15 रुपियाँ रहेको छ। हाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी जयराम नगरकोटीलाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।